यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अलपत्र परेका खानेपानी आयोजनालाई सक्रिय बनाउने प्रक्रिया सरकारको प्राथमिकतामा। आजदेखि नयाँ शैक्षिक सत्रको औपचारिक थालनी। व्यवसायी शेखर गोल्छालाई 24 घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश। क्यालिफोर्नियाका नागरिक कोल एलेनद्वारा अमेरिकाका राष्ट्रपति सहभागी कार्यक्रममा गोली प्रहार गरेको स्वीकार। उनीमाथि हत्या अभियोग। र कड़ा सुरक्षा व्यवस्थाका बीच बेलायतका राजा चार्ल्स वाशिङटन भ्रमणमा। अब समाचार विस्तारमा। खानेपानी मन्त्री निशा मेहताले अलपत्र परेका खानेपानी आयोजनालाई सक्रिय बनाउने प्रक्रिया सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री मेहताले अलपत्र परेका खानेपानी आयोजनाहरूको निरन्तर अनुगमन भइरहेको र आवश्यक बजेट व्यवस्थापनपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। मन्त्री मेहताले मेलम्ची खानेपानी आयोजनामा रहेका विभिन्न चुनौती समाधान गर्दै यस आयोजनालाई दिगो र प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले 50% भन्दा बढ़ी प्रगति भएका राष्ट्रिय गौरवका आयोजनालाई स्पष्ट नीतिगत व्यवस्था र पर्याप्त बजेट विनियोजन गरी आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ़नुपर्ने सुझाव दिनुभयो। सदस्य सचिव पन्थले ठेक्का प्रक्रियामा ढिलाइ, केही निर्माण व्यवसाय सम्पर्कविहीन भएका, सड़क ग्रेडिङ नमिलेको, विपद जोखिमको पूर्व आकलन नभएको तथा पर्याप्त तयारी बिनै धेरै राष्ट्रिय गौरवका आयोजनाहरू घोषणा गरिएको लगायतका समस्याबारे जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले खानेपानी मन्त्रालय अन्तर्गतका अधुरा र अलपत्र परेका आयोजनाहरू छिटो सम्पन्न गरी दुर्गम क्षेत्रमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्नुपर्नेमा खानेपानी मन्त्री मेहताको ध्यानकर्षण गराउनुभयो। सांसदहरूले 40 वर्षसम्म पनि सम्पन्न नभएका आयोजनाप्रति चिन्ता व्यक्त गर्नुहुँदै यस्ता आयोजनाहरूको स्थान, प्रगति र योजना सम्बन्धी विवरण पारदर्शी र जवाबदेहिता बनाउन अनलाइन ट्र्याकिङ र मनिटरिङ प्रणाली लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएको मितिले 24 घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत बन्दीसहित लिखित जवाफ पेशी गर्न आदेश गरेको छ। न्यायाधीश नृपधोज निरौलाको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिट निवेदनका आधारमा कारणसहित बाटोको म्याद बाहेक सूचना म्याद पाएका मितिले 24 घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत बन्दीसहित लिखित जवाब पेश गर्न विपक्षी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डुलाई सो आदेश गरेको हो। व्यवसायी गोल्छाका तर्फबाट उहाँकी पत्नी सीमा गोल्छाले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैर कानूनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्नुभएको थियो। सोही निवेदनमाथिको सुनवाईमा अदालतले उक्त आदेश गरेको हो। स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्रालयले मातहत संरचनामा दुरूपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खानेपानी मन्त्री निशा मेहताले दुरूपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिनुभएपछि दुरूपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो। सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न वाहनामा सरकारी गाड़ी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिनुभएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभाहल तथा बैठक कक्षमा मात्रै गर्न निर्देशन दिएको छ। मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले हिजो सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्यय र उपलब्धिमूलक बनाउन निर्देशन दिएको हो। महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायत कार्यक्रम होटल तथा रिसोर्टमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभाकक्ष र तालिम कक्षमै मात्र गर्नुपर्नेछ। जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान अन्तर्गत एकै दिन 22 जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हिजो सञ्चालन गरिएको उक्त अपरेशनमा जिल्ला प्रहरी कार्यालय, ओडा प्रहरी कार्यालय नेपालगंज तथा फैसला कार्यान्वयन टोलीको संयुक्त सक्रियतामा विभिन्न मुद्दाका 22 फरार प्रतिवादीहरू पक्राउ परेका हुन्। आजदेखि नयाँ शैक्षिक सत्रको औपचारिक थालनी भएको छ। सरकारको निर्णय अनुसार वैशाख 15 गतिदेखि विद्यालय तहको शैक्षिक सत्र शुरू गरिएको हो। विगतमा वैशाख 2 गतिदेखि शैक्षिक सत्र शुरू हुँदै आएकोमा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख 15 गतिदेखि विद्यालयमा भर्ना शुरू गर्ने निर्णय गरेको थियो। तर कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख 15 गते अगावै विद्यार्थी भर्ना भइसकेका छन्। सरकारले निजी संस्थागत विद्यालयहरू लिँदै आएको कानून विपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत 22 गते निर्देशन दिएको थियो। इलाम अस्पतालको आकस्मिक कक्षको भवन जीर्ण बनेपछि नेपाल भारत विकास सहयोग कार्यक्रम अन्तर्गत नयाँ भवनको निर्माण गरिने भएको छ। 2033 सालमा भारत सरकारको सहयोगमा इलाममा अस्पताल निर्माण भएको थियो। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
इलाम अस्पतालको आकस्मिक कक्षको भवन जीर्ण बनेपछि नयाँ भवन निर्माण गर्न र उपकरणको लागि भारतीय राजदूतावासले अनुदान उपलब्ध गराएको छ। भवनको शिलान्यास गर्न शुक्रबार इलाम आउनुभएकी दूतावासकी काउन्सिलर गीताञ्जली बेर्णनले नेपाल भारत सुदृढ विकास साझेदारीको महत्वपूर्ण उदाहरण भएको भन्दै स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भएको छ।
आर्थिक सहयोगमा नेपाल भारतका साझेदारी अन्तर्गत निर्माण भइरहेको उच्च प्रभाव सामुदायिक विकास परियोजना अर्थात HICDP हो। यस अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा आकस्मिक भवन निर्माण हुन गइरहेको छ। यो परियोजना नेपाल र भारत बीचको सुदृढ विकास साझेदारीको महत्वपूर्ण उदाहरण हो।
इलाम नगरपालिका र भारतीय राजदूतावास बीच 2082 कार्तिक 24 गते सम्झौता भई दूतावासले 19,75,44,420 रूपियाँ रकम स्वीकृत गरेको छ, जसमध्ये इलाम नगरपालिकाको लागत सहभागिता 2,19,50,000 रहेको छ। भवन निर्माणतर्फ 14,15,44,420 रूपियाँ खर्च हुनेछ भने स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा 5,60,00,000 खर्च हुने जनाइएको छ। इलाम अस्पतालको आकस्मिक भवनको पहिलो फेजको कार्यक्रम अन्तर्गत निर्माण कार्य समयमै सम्पन्न गरी इलामका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनु भएको छ।
सँगको हाम्रो हस्पिटल निर्मित भइसकेपछि हाम्रो अहिले 8-10 विशेषज्ञहरू हुनुहुन्छ। त्यो विशेषज्ञ डाक्टरहरूलाई पनि यहाँ अपरेसनसम्म गर्न सक्ने किसिमको चाहिँ हामीले यो हस्पिटल चाहिँ निर्माण गरिरहेका छौँ। हाम्रो इक्विपमेन्ट्सहरू पनि हुन्छ। त्यो कारणले गर्दाखेरि अब हामीले पास्टर तापलेजुङ चाहिँ तेह्रथुमको चाहिँ पूर्वी बेलका सबै नागरिकहरूलाई करिब 10,00,000 नागरिकहरूलाई यहाँबाट स्वास्थ्य सेवा हामी चाहिँ प्रवाह गर्न सक्छौँ भन्ने हाम्रो उद्देश्य छ।
भवन निर्माणको लागि अर्थ डिजाइनर्स एण्ड डेभलपर्स प्रालीले 2084 जेठ 15 गतेसम्म काम सम्पन्न गर्ने गरी 11,96,00,000 ठेक्का प्राप्त गरेको छ। 2033 सालमा भारत सरकारको सहयोगमा निर्माण भएको अस्पतालको पुरानो भवन जीर्ण भएपछि नेपाल भारत विकास सहयोग कार्यक्रम अन्तर्गत नयाँ भवन निर्माण गर्न लागि जनाइएको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। चालू आर्थिक वर्षको 9 महिनामा वीरगंज नाका हुँदै 2,98,00,000,000 रूपियाँको विद्युतीय सवारी साधन आयात गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा विद्युतीय सवारी साधन 102% अर्थात 1,50,00,000,000 रूपियाँ बढ़ीको आयात भएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षको 9 महिनामा विद्युतीय सवारी साधन आयात 100% वृद्धि भएको बताउनुभयो। गत आर्थिक वर्षको 9 महिनामा 1,48,00,000,000 रूपियाँको विद्युतीय सवारी साधन आयात भएको थियो। कर्णाली प्रदेशको लाइफ लाइन सड़क आयोजनाका रूपमा रहेको उत्तरी सिमाना चीन जोड्ने मुगुको गमगढ़ी नाङचे नाग्ला आयोजना निर्माण वर्षौंपछि गति लिन थालेको छ। बजेट अभावका कारण वर्षौंदेखि रोकिएको काम स्रोत सुनिश्चिततासँगै काम शुरू भएको हो। कड़ा चट्टानी भीर मात्रै रहेकोले सड़क डिभिजन जुम्लाले नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङ शुरू गरेको छ। मुगु जिल्लाको मांगी भीर क्षेत्रमा ब्लास्टिङ कार्य आइतबारदेखि औपचारिक रूपमा शुरू गरिएको सड़क डिभिजन जुम्लाका प्रमुख श्रमण कुमार महताराले बताउनुभयो। बजारमा केराको मूल्य वृद्धि हुँदा उपभोक्ता मर्कामा परेका छन्। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आयातित केरामा रोक लगाउँदा हाल बजारमा केराको अभाव भएर मूल्य वृद्धि भएको हो। हाल नेपाली केराको उत्पादनमा कमी भएपछि भने स्थानीय उत्पादनले नै बजारको माग पूरा हुने केरा उत्पादक संघले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
सरकारले भारतबाट आयात हुने केरामा रोक लगाएपछि बजारमा अस्वाभाविक रूपमा केराको मूल्य वृद्धि भएको छ। त्यसको प्रभाव पर्वत जिल्लामा पनि परेको छ। दैनिक रूपमा खपत हुने केराको मूल्य बढ्दा आफूहरू मर्कामा परेको गुनासो सुनाउनुहुन्छ कुशवा नगरपालिका वार्ड नम्बर 9 नारायण अधिकारी।
अहिले चाहिँ केरा किनेर खान नै नसक्ने जस्तो अवस्था हुन गयो।
अहिले पर्वत जिल्लाको खुद्रा बजारमा केराको मूल्य प्रति दर्जन 200 देखि 250 पुगेको छ भने केही स्थानहरूमा 300 पुगेको उपभोक्ताले बताए। सरकारले भारतबाट केरा आयातमा रोक लगाउनु, स्थानीय उत्पादन कम हुनु साथै हिउँदको समयमा केराको खपत धेरै हुँदा बजारमा मूल्य वृद्धि भए पनि ग्रामीण भेगमा खासै वृद्धि नभएको व्यवसायी चोभनाथ लामी छानेको भनाइ छ।
250-300 तराईतिर ल्याउने केराको र यहाँ पुस्ना बेच्नेले त्यसरी बेच्छन्, यहाँ गाउँमा रेट बढाएको छैन। गाउँमा उही 80 लैजन 70 लैजन रेट बढाएर दिएछ।
मूल्य वृद्धिको मुख्य कारणहरूमा उत्पादनमा कमी, प्रतिकूल मौसम, ढुवानी खर्चमा वृद्धि, बिचौलियाको हस्तक्षेप तथा बजार अनुगमनको अभाव रहेका छन्। स्वदेशकै केरा बजारमा बिक्री होस् भनेर सरकारले भारतबाट आउने केरालाई रोक लगाएको र केही महिनामा स्थानीय केराले बजार माग पूरा गर्ने बताउनुहुन्छ केरा उत्पादन महासंघका महासचिव टंक लामिछाने।
नेपालकै उत्पादनले नै नेपाललाई पुर्याउनु पर्छ भनेर हामीले अब यो इन्डियन केरा रोक्नको लागि कोसिस गरिएको र अनि प्लस यो TR4 जुन केरामा देखिने एउटा त्यो पानामा रोगको कारणले गर्दा नेपाल सरकारले पनि यो रोगहरू भित्रिन दिनुहुन्न भनेर टाइट गरेको हुनाले चाहिँ अब अहिले अलिकति मार्केटमा उत्पादन अलिक कम भएर थोरै मार्केट टाइट चाहिँ भयो। अझै 1-2 महिना हाम्रो उत्पादन कम कमै हुन्छ। अहिले 5-6 लाख बिरुवाहरू लगाइएको छ। त्यसै गरेर तपाईँको चाहिँ कैलाली, कञ्चनपुर, झापा अनि हर ठाउँमा आउँदा केराहरू वृद्धि भइरहेको छ। अबको 2-3 महिना पछि चाहिँ केरा एकदम सहजै हुन्छ।
मूल्य वृद्धिको प्रत्यक्ष असर मध्यम तथा निम्न आय भएका उपभोक्ताहरूमा परेको छ, जसका कारण फलफूल उपभोग घट्ने र पोषणमा समेत असर पर्ने सम्भावना देखिन्छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
केराको मूल्य वृद्धि सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने कोल तोमस एलिनलाई राष्ट्रपतिको हत्या गर्न खोजेको अभियोग लगाइएको छ। एलिनलाई हतियार ओसार पसार तथा प्रहारको अभियोग पनि लगाइएको छ। क्यालिफोर्निया निवासी 31 वर्षीय एलिनले व्हाइट हाउसमा पत्रकारहरूसँगको डिनर कार्यक्रममा सुरक्षा घेरा तोड्दै गोली प्रहार गरेका थिए। गोली चलेपछि सुरक्षाकर्मीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षित बाहिर निकालेका थिए। उत्कृष्ट शिक्षकको पुरस्कार समेत पाएका एलिनले राजनीतिक रोसले गोली प्रहार गरेको बताएका छन्। उनले आफ्नो परिवारलाई क्षमा माग्दै पत्र लेखेका छन्। यसैबीच बेलायतका राजा चार्ल्स र महारानी क्यामिला 4 दिने भ्रमणका लागि वाशिङटन पुग्नु भएको छ। व्हाइट हाउसमा भएको गोली काण्डपछि सुरक्षा व्यवस्था कड़ा पारिएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले इरानले प्रस्तुत गरेको शान्ति प्रस्तावको समीक्षा थालेको छ। उक्त प्रस्तावमा युद्ध रोक्ने र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय समेटिएका छन्। साथै इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता केही समयका लागि पछि सार्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघजीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सेन्ट पिटर्सबर्गमा भेट गर्नुभएको छ। विश्वका दर्जनौं देशहरूले होर्मुज जलमार्गलाई तत्काल र अवरोध रहित रूपमा पुनः सञ्चालन गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका इरान बीचको तनावले विश्व खाद्य संकट निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। र मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसम विवरण अनुसार भैरवा, सिमरा, जनकपुर, विराटनगर लगायतका तराई क्षेत्रका शहरहरूमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ भने राति पनि वर्षा हुने अनुमान गरिएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। अलपत्र परेका खानेपानी आयोजनालाई सक्रिय बनाउने प्रक्रिया सरकारको प्राथमिकतामा। आजदेखि नयाँ शैक्षिक सत्रको औपचारिक थालनी। व्यवसायी शेखर गोल्छालाई 24 घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश। क्यालिफोर्नियाका नागरिक कोल एलेनद्वारा अमेरिकाका राष्ट्रपति सहभागी कार्यक्रममा गोली प्रहार गरेको स्वीकार। उनीमाथि हत्या अभियोग। र कड़ा सुरक्षा व्यवस्थाका बीच बेलायतका राजा चार्ल्स वाशिङटन भ्रमणमा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नु। हौस् त, नमस्कार।